بسم اللہ الرحمن الرحیم. سورہ فاتحہ ڈیٹیل میں تو انشاءاللہ ہم لوگ کل سے شروع کریں گے، لیکن یہ قرآن کی قرآن کا خلاصہ ہے، قرآن کی ابتدا ہے، قرآن کو کھولنے والی سورت ہے. یہ ایسی سورت ہے جس کے بغیر نماز نہیں ہوتی، مطلب کہ اس سورت کا ایک وی آئی پی سٹیٹس ہے جس کو سمجھنے کے لیے کچھ وقت کی ضرورت ہے. پھر سورہ فاتحہ کے بارے میں یہ بہت کم لوگوں کو پتا ہے کہ اگر آپ اس سورت کا ایک دورہ کر لیں، اگر آپ اس سورت کو ان ڈیپتھ دیکھ لیں، سمجھ لیں، پڑھ لیں، تو آپ کو قرآن کی بہت زیادہ سمجھ آ جاتی ہے. اس کے ذریعے قرآن کھل جاتا ہے آپ کے لیے. فاتحہ، جیسا اس کا نام ہے، فتح سے نکلا ہے، جس کا مطلب ہے کھولنے والا. فتح، کھلنا، ایک چیز کو کھول دینا، ایک چیز میں داخل ہو جانا. تو سورہ فاتحہ جو ہے، اس کے بہت سے نام ہیں. مفتاح کہتے ہیں اس کو، جس کا مطلب ہے چابی. پھر اس کو ام الکتاب کہتے ہیں. پھر اس کو رقیہ کہتے ہیں، کیونکہ اس کے ذریعے صحابہ نے اور حضور صلی اللہ علیہ وسلم نے بہت سی جسمانی تکالیف کا علاج کیا ہے. پھر اس کو شفا بھی کہتے ہیں، سورہ شفا کہتے ہیں اس کو. سورہ صلات کہتے ہیں، کیونکہ اس کے بغیر نماز نہیں ہوتی. پھر جو ہے اس کو سبع مثانی کہتے ہیں، جو قرآن میں ہی آیا ہے کہ سات بار بار دہرائی جانے والی آیات. تو سورہ فاتحہ کے بہت سے نام ہیں، اور ہر ایک نام سیلف ایکسپلینٹری ہے کہ اس سے سورت کی کوئی کوالٹی پتہ چلتی ہے. یہاں پہ جو قرآن ہم شروع کر رہے ہیں، تو سمجھنے کی بات یہ ہے کہ یہ ام الکتاب ہے، یا یہ فاتحۃ الکتاب ہے، کتاب کو کھولنے والی ہے. مولانا آزاد نہیں ہے، مجھے ٹھہرے ان کا نام بھول گیا ہے. anyway, ام الکتاب نامی کتاب ہے، ایک بہت زبردست انڈین اسکالر کی، یہاں بیٹھے بیٹھے مجھے ان کا نام بھول گیا ہے، جو پوری کتاب صرف سورہ فاتحہ کی تفسیر پہ ہے. اور انہوں نے اس میں کوئی ایکسپلینیشن اس کی دی ہے؟ خیر، وہ تو میں آپ لوگوں کے لیے چھوڑ دیتی ہوں، آپ اپنے لیے ڈھونڈ لیں ام الکتاب اور ضرور پڑھیں اسے. میرا آج کا مختصر جو میں یہ سبق بھیج رہی ہوں، اس کا مقصد یہ ہے کہ میں آپ کو سورہ الفاتحہ انٹروڈیوس کرا دوں، اور تھوڑا سا آپ کو یہ بھی سمجھ آ جائے کہ ہم لوگ جس طرح آگے قرآن پڑھیں گے اس کا کیا سٹائل ہوگا. کیونکہ جیسا کہ آپ کو پتا ہے کہ ہمارے گروپ کا نام ہے ہم قرآن کب کھولیں، یعنی کہ یہ قرآن جو ہے، کیا یہ کوئی آپشنل چیز ہے؟ اور وہ صبح والی جو ٹاک ہے، جو صبح والا سیشن، اس میں میں نے آپ کو بتا دیا کہ اٹ از ناٹ آپشنل، یہ ایک فرض ہے. اور فرض جب تک آپ ایمان بالغیب رکھتے ہوئے نہیں ادا کریں گے، آپ کو اس کی حکمت نہیں سمجھ آ سکتی. تو قرآن کے ساتھ جڑنا اور قرآن کو ہر موقع پہ اپنا مشیر سمجھنا اور ہر موقع پہ قرآن کھولنا اور اسے دیکھنا جو ہے، یہ قرآن کی فرضیت کا تقاضا ہے. اچھا جی، سورہ فاتحہ پڑھ رہے تھے ہم. یہ وہ مکی سورت ہے یہ، اور یہ وہ پہلی سورت ہے جو پوری کی پوری نازل ہوئی ہے. یعنی ویسے تو آیات نازل ہوتی ہیں، صبح میں نے آپ کو ایک وحی کی مثال دی تھی، جو اقرا بسم ربک الذی خلق، وہ اس کی مثال میں نے آپ کو دی تھی. تو وہ ایک آیت، چند آیات آئی تھیں، اور زیادہ تر صورتیں جو ہیں ان کی چند آیات کسی موقع پہ نازل ہوئی ہیں، چند کسی اور موقع پہ نازل ہوئی ہیں. یہاں پہ یہ بات سمجھ لیں کہ قرآن کی ایک ڈیٹیل جو ہے، قرآن کا ایک سسٹم جو ہے، یہ ریولیشن کے لحاظ سے ہے، جس کو ترتیب نزولی کہتے ہیں، یعنی کہ نزول کی ترتیب، جس ترتیب میں قرآن نازل ہوا ہے. اور ترتیب نزول وہ ہے جو سنت اور حضور صلی اللہ علیہ وسلم کی حیات طیبہ کے ساتھ مخصوص ہے، کہ یہ آیات جو ہیں یہ ہجرت کے موقع پہ آئی تھیں، اور یہ ہجرت سے کچھ عرصہ پہلے آئی ہیں، اور یہ ہجرت سے کچھ عرصے بعد آئی ہیں. پھر یہ جنگ بدر کی آیات ہیں، یہ جنگ احد کے بعد آئی ہیں. تو سنت کا مطالعہ اس لحاظ سے اور یہ ترتیب نزول جو ہے یہ تبھی سمجھ آتی ہے جب ہمیں سنت کا پتہ ہوتا ہے، جب ہمیں سیرت نبی صلی اللہ علیہ وسلم کا پورا پتہ ہوتا ہے. اور جیسے جیسے ہم قرآن پڑھیں گے انشاءاللہ ہم یہ بیک گراؤنڈ ضرور ڈسکس کریں گے. دوسری وہ ترتیب ہے جو حضور صلی اللہ علیہ وسلم نے جس میں قرآن کو کمپوز کیا ہے، سورتوں میں ڈیوائیڈ کیا ہے. سورا کا مطلب ہے ایک دیوار، ایک پارٹیشن. تو پارٹیشنز دیے ہیں ڈفرینٹ سورتوں کے بیچ میں اور انہیں ڈیوائیڈ کیا ہے. اور یہ 114 سورتوں کا جو قرآن ہے یہ ہمیں ملا ہے حضور صلی اللہ علیہ وسلم کی ڈائریکشن کے بعد. اور روایات یہی کہتی ہیں کہ یہ ڈائریکشن بھی وہی کے ذریعے دی گئی تھی کہ یہ سورتیں جو ہیں ان کو اس ترتیب میں رکھنا ہے اور یہ فلاں آیات جو ہیں فلاں جگہ رکھنی ہے. اور یہ حضور صلی اللہ علیہ وسلم نے کاتبین وحی کو اسی طرح لکھوایا تھا، کیونکہ حضور صلی اللہ علیہ وسلم کے وصال کے بعد یہ نسخہ جو تھا یہ حضرت حفصہ کے پاس تھا. اور حضرت عثمان رضی اللہ تعالیٰ عنہ نے جب قرآن کو کمپوز کرنا چاہا تھا اور سب جتنی بھی سلطنتیں تھیں مسلمانوں کی ان میں ایک یونیفارم نسخہ بھیجنا چاہا تھا، تو یہی ایک نسخہ جو تھا حضرت حفصہ کے پاس وہ ان سے منگوایا گیا تھا اور ایز اے ریفرنس یوز کیا گیا تھا. بہت زیادہ لوگ یہ بحث کرتے ہیں کہ یہ قرآن کی جو ڈیزائننگ ہے اور جو کمپوزنگ ہے یہ تو بعد میں حضرت عثمان نے اپنی مرضی سے کی ہوئی ہے اور اس میں تو ایسی کوئی وحی کا اس میں کوئی دخل نہیں ہے، لیکن یہ بڑی ثقہ اور مضبوط روایات موجود ہیں جس سے ہمیں یہ پتہ چلتا ہے کہ ایک قرآن تھا جو حضور صلی اللہ علیہ وسلم کی زندگی میں کمپوز ہوا اور وہ اس ترتیب میں کمپوز ہوا جس میں یہ ہمارے پاس ہے. اور یہ ترتیب توفیقی ہے، اس کو ترتیب توفیقی کہتے ہیں. پہلی ترتیب تھی ترتیب نزولی، دوسری ترتیب ہے ترتیب توفیقی. اور توفیق آپ کو سمجھ آئے گی قرآن پڑھ کے کہ جیسے جیسے توفیق بڑھتی چلی جاتی ہے ویسے ویسے اس کے مضامین بھی کمپلیکیٹ ہوتے چلے جاتے ہیں. اور اسپیشلی جو آخری پارے ہیں اگر آپ قرآن پڑھنے والوں کے ساتھ ڈسکس کریں تو وہ یہی کہیں گے کہ آخری پارے چھوٹے ہیں، مختصر ہیں، چھوٹی چھوٹی آیات ہیں، چھوٹی چھوٹی صورتیں ہیں، لیکن وہ بہت مشکل ہیں. ان کے معنی، ان کی گرامر، ان کی کمپوزیشن، ان کا ربط وہ بہت زیادہ کمپلیکیٹڈ ہے. اور مطلب کہ جیسے ہم حفظ کرتے ہیں تو الٹا قرآن شروع کرتے ہیں، یہ بہت بڑی غلطی ہے. قرآن ڈیزائن ہی ایسے ہوا ہوا ہے کہ جیسے جیسے آپ کی توفیق بڑھتی ہے ویسے ویسے قرآن کے مضامین جو ہیں یہ کمپلیکیٹ ہوتے چلے جاتے ہیں. تو خیر یہ تو پہلی سورت کے حوالے سے میں نے آپ کو ایک انٹروڈکشن دے دی کہ ترتیب نزولی ہے اور ترتیب توفیقی ہے اور ان کو ہم ریفر کریں گے جیسے جیسے ہم ڈسکس کر رہے ہوں گے. پھر یہ پہلی سورت ہونے کی حکمت کیا ہے؟ پوری کی پوری سورت کیوں نازل ہو گئی مکی زندگی میں؟ کیونکہ نماز فرض ہو گئی تھی، اور نماز جو ہے یہ سورہ فاتحہ کے بغیر نہیں ہوتی. سورہ فاتحہ نماز کا مغز ہے، یہ اس کے اندر کا وہ حصہ ہے جو اگر ہم نہ پڑھیں تو نماز نہیں ہوتی. بلکہ حضرت عمر رضی اللہ تعالیٰ عنہ کا قول ہے کہ نماز جو ہے یہ الفاتحہ ہے، الفاتحہ اصل میں صلات ہے، باقی جو اس کے حصے ہیں وہ اس میں ثنا ہے اور دعائیں ہیں اور تحیہ ہے. لیکن سورہ فاتحہ جو ہے یہ وہ چیز ہے جو نماز کے قاری نے خود پڑھنی ہے اور تب اس کی نماز ہوگی. تو ظاہر ہے نماز کی فرضیت کے لیے یہ ضروری تھا کہ یہ سورت نازل ہو چکی ہوتی، تو ہمیں سے یہ پتہ چلتا ہے کہ مکی زندگی کے بہت شروع میں یہ سورت نازل ہو چکی تھی. اچھا جی، الفاتحہ کے نام میں نے آپ کو بتا دیے، زمانہ نزول بتا دیا، حکمت نزول بھی میں نے آپ کو بتا دیا کہ اس لیے آئی تھی کہ نماز فرض ہو گئی تھی. اچھا پھر الفاتحہ جو ہے شروع یہ کس چیز سے ہوتی ہے؟ یہ بڑی امپورٹنٹ ایک بات ہے کہ بسم اللہ الرحمن الرحیم جو ہے شروع اللہ کے نام سے جو بے پناہ رحم کرنے والا اور بار بار رحم کرنے والا ہے. یہ سورہ فاتحہ کی ایک آیت کنسیڈر کی جاتی ہے، کیونکہ حکم یہی ہے کہ اس کے بغیر نہیں پڑھنی ہے سورہ فاتحہ. تو جب یہ اس کا ایک رکن، اس کی ایک آیت کنسیڈر کی جاتی ہے تو یہ ٹوٹل 7 بن جاتی ہیں. ٹھیک ہے جی، تو یہ بھی میں نے آپ کو بتا دیا. اب سورہ فاتحہ خود جو ہے یہ کس لفظ سے شروع ہو رہی ہے؟ آج کے سیشن میں اگر میں صرف آپ کو اتنا ہی سمجھا دوں کہ اس لفظ کی کیا حکمت ہے تو میرے خیال میں آج کا سبق ہو جائے گا، آج کے دن کا حق ادا ہو جائے گا. قرآن جس لفظ سے شروع ہوتا ہے وہ ہے الحمدللہ. अब अल्हम्दुलिल्लाह जो है, अल ये जैसे हम इंग्लिश में द कहते हैं, यानी जब एक कॉमन नाउन को हमने प्रॉपर नाउन बनाना होता है तो हम उसको कहते, जैसे हम कहते हैं ना अ गर्ल या अ बॉय, अ वुमन, तो एनी वुमन हो सकता है. लेकिन जब हम कहते हैं द वुमन, हैं जी, द कंट्री, द बुक, तो वो प्रॉपर नाउन बन जाता है. वो एक स्पेसिफिक चीज की तरफ हम इशारा कर रहे होते हैं. तो इसी तरह अल से कुरान शुरू हुआ है. जैसे हम कहें ना किताब, वो किताब कोई भी किताब है, लेकिन अल किताब, द बुक, ठीक है जी. तो अल से शुरू हुआ है और प्रॉपर नाउन जो है वो आगे की जो तहरीर आ रही है उसको प्रॉपर बनाने के लिए इसमें नकरा को, इसमें मार्फा बनाने वाला सीगा इस्तेमाल किया है कुरान ने, अल्लाह ने, और अल से शुरू किया है कुरान को. जैसे हम कहते हैं अल कुरान, कुरान का क्या मतलब है ये मुझे आपको उसूल में बताना चाहिए था, लेकिन खैर आगे आएगा, कुरान में भी आएगा. कुरान जो है कुरान से निकला है, जिसे हम किरत भी कहते हैं. इसकी रूट जो है काफ रा या कुरा, बार बार पढ़ा जाने वाला. जैसे रहमान है ना, ये रहम से निकला है और इसका मतलब है बार बार, इसका मतलब है बेपनाह रहम करने वाला. तो कुरान बेपनाह पढ़ा जाने वाला, बार बार पढ़ा जाने वाला. और कुरान के बारे में याद रखें कि इसका हक जो है ये एक दफा पढ़ के और नाजरा करके और खत्मे कुरान करके और एक दूसरे को जोड़े देकर और मिठाइयाँ और चावल खा के जो है ना इसका हक नहीं अदा होता. ये सारी उम्र पढ़ी जाने वाली किताब है और हर दफा एक मुख्तलिफ लाइट में पढ़ी जाने वाली किताब है. तो खैर कुरान शुरू हो रहा है अलहम्द से, वो खास तारीफ. हम्द जो है हामीम दाल, ये हुजूर सल्लल्लाहु अलैहि वसल्लम का नाम जो है मोहम्मद, उनका नाम है अहमद, ये हामिद, ये सारे अल्फाज जो हैं ये हम्द से निकले हुए हैं. तारीफ किया गया, तारीफ करने वाला, और हम्द जो है इससे कुरान शुरू हो रहा है. अल हम्द, वो खास तारीफ. क्यों, क्या आपने कभी सोचा है कि अलहम्द से कुरान क्यों शुरू हो रहा है? अल्लाह ने इंसान के साथ कलाम का आगाज इस कलमे से क्यों किया है? हम्द का लुगवी मतलब है किसी की मोहब्बत में मजबूर होकर, बेख्तियार होकर उसकी तारीफ करना, यानी किसी से इस कदर मोहब्बत करना कि आप मुंह खोलें और उसमें से उसके लिए अच्छे अल्फाज निकलें. तो अल्लाह ने कुरान शुरू करते ही इंसान से अपनी मोहब्बत की डिमांड की है कि ऐ मेरे बंदे, जब मुझसे मोहब्बत करोगे तो मेरी बात समझ आएगी तुम्हें, जब तुम मेरी मोहब्बत में ऐसे बेख्तियार हो जाओगे कि मेरे किसी अमर पर, मेरे किसी हुक्म पर, किसी भी बात पर तुम दूसरी दूसरा नहीं सोचोगे, तुम कहोगे ये मेरे अल्लाह ने कहा है, ये मेरे अल्लाह की रजा है, ये मेरे अल्लाह की मर्जी है, तो बस ठीक है, फिर तुमने कुरान समझना शुरू कर दिया है. अलहम्द, ठीक है जी. और ये हम्द तो मैं भी आपको समझाऊंगी आगे भी, जो इसके डिफरेंट एंगल्स हैं. आज का चूंकि टाइम सारा हमने इसी कलमे को देना है, अलहम्दुलिल्लाह, वो तारीफ, वो बेहतरीन तारीफ जो हम कर सकते हैं, वो तारीफ जो सब तारीफों के बाद आती है, वो फाइनल हम्द जो है लिल्लाह, अल्लाह ही के लिए है. ये दिस इज अ वो एक एक्सप्रेशन है ये, कि ये एक्सेप्शन का है कि बस उसी के लिए है, उसके अलावा किसी के लिए नहीं है. अल्हम्दुलिल्लाह. अच्छा, ये तो मैंने आपको समझा दी, ये तारीफ का कलमा है, ये हम्द का कलमा है, ये अल्लाह से मोहब्बत का इजहार है. हम अल्हम्दुलिल्लाह कब कहते हैं? शुक्र का कलमा है ना, शुक्र करते हैं. अल्लाह ने इंसान को जो अपना कलाम इस दुनिया में दिया है उसकी इब्तिदा अल्लाह ने शुक्र के कलमे से की है. आज आप कोई भी रिसर्च देख लें, जाए हार्वर्ड में हुई भी रिसर्च, यानी ये मैं मुबालगा नहीं कर रही, रियली हार्वर्ड में हुई भी रिसर्च है जिसमें उन्होंने 70-70, 80-80 साल लोगों को फॉलो किया है और ये देखा है कि उनकी जिंदगी की क्वालिटी जो है वो किस चीज से अच्छी हो रही है. बड़ी जबरदस्त स्टडी है वो, अगर मुझे मिली, टेड टॉक हुई है उसके ऊपर, कि कौन से लोग हैं जो खुश रहते हैं, जो लंबी जिंदगी और एक अच्छी प्रोडक्टिव जिंदगी गुजारते हैं, दिल की बीमारी नहीं होती उनको, शुगर नहीं होता, ब्लड प्रेशर नहीं होता, होता भी है तो उसकी कॉम्प्लिकेशंस नहीं होती, ये वो लोग हैं जो ग्रैटिट्यूड प्रैक्टिस करते हैं, जो शुक्र गुजार होते हैं। ये तो मैंने अमरीकी रिसर्च आपको बता दी, आपके कान खड़े हो गए होंगे, क्योंकि हमारी तो बड़ी सादी मासूम बातें होती हैं, लेकिन अमरीका बाबा तो बड़ी सही रिसर्च करता है। तो ग्रैटिट्यूड जो है, यानी कि आप देखें आसमानी मजाहिब, या जो यहूद हैं, जूडेज़म है, क्रिश्चियनिटी है, या हमारा मजहब है, शुक्र जो है ये सबसे बड़ी वर्च्यू है, थैंकफुलनेस, ग्रैटिट्यूड, ठीक है जी। और किसी की मोहब्बत में जब आप मगलूब हो जाते हैं तो आपको उसकी कौन सी अच्छी बातें नजर आती हैं, आपको उसके फेवर्स नजर आते हैं ना, आप कहते हैं ये इतना अच्छा है, वो इतनी अच्छी हैं, उन्होंने हमें इतने अच्छे अच्छे चीजें दी हैं, उन्होंने हमारे लिए इतने फेवर्स किए हैं, उन्होंने हमारे लिए इतनी मेहनत की है, हम तो उनसे बहुत ही मोहब्बत करते हैं। तो अल्लाह यहाँ पे कुरान शुरू करते हुए इंसान को एक सबक दे रहा है, अल्हम्दुलिल्लाह, शुक्र करना सीखो। जब तक शुक्र नहीं करोगे, मेरी कोई बात तुम्हें समझ नहीं आएगी, मेरा कोई अमर तुम्हें समझ नहीं आएगा। अल्हम्दुलिल्लाह जो है, इसको हमारी रिवायत में अफजल दुआ कहा जाता है, यानी कि इंतहाई फजीलत वाली दुआ। अब दुआएं, हम दुआ का हमारा कॉन्सेप्ट तो ये है कि हम अल्लाह से कुछ मांग रहे हैं, या अल्लाह मियाँ प्लीज पास कर दे, या अल्लाह मियाँ प्लीज बच्चा बच्चे का अच्छा रिश्ता कर दे, या अल्लाह मियाँ प्लीज औलाद दे दे, अल्लाह से मांग रहे हैं ना। तो अल्हम्दुलिल्लाह को अफजल दुआ क्यों कहा गया है? आखिर इसमें ऐसी क्या बात है कि जिसने ये कलमा कह दिया उसने गोया सबसे बड़ी दुआ भी मांग ली, और सबसे बड़ा शुक्र भी कर दिया, और अल्लाह से सबसे ज्यादा प्यारी मोहब्बत का इजहार भी कर दिया। अल्हम्दुलिल्लाह मतलब कि क्या 3 सेकंड भी नहीं लगते अगर आप बड़ी सही तरह भी जोर से हा हा करके इस कलमे को अदा करें तो भी इसमें ज्यादा देर नहीं लगती। कुरान में, सूरह इब्राहिम में अल्लाह ने अपनी अता की एक शर्त बयान की है। अल्लाह कहता है, ल इन शकर तुम ल अजीदन्नकुम। और ये बड़े बड़े बड़ी चंद जगह हैं कुरान में जहां अल्लाह ने एक कलमे में 3-4 कस्में खाई हैं, शदें जहां पे लगी हुई हैं और जोर दिए गए हैं, और ला लाम जबर ला का लफ्ज इस्तेमाल हुआ है, ये इंतहाई जोर देने के लिए है। ल इन शकर तुम, अगर तुम शुक्र करोगे, ल अजीदन्नकुम, अलबत्ता जरूर बिल जरूर मेरा तुमसे वादा है कि मैं तुम्हें ज्यादा दूंगा, मैं तुम्हें ज्यादा कर दूंगा। तो अल्लाह की अता की जो शर्त है, अल्लाह ये कह रहा है कि अगर तुम शुक्र करोगे तो मैं तुम्हें मजीद दूंगा। अब शुक्र समझना बहुत जरूरी है, यहीं पे अल्हम्दुलिल्लाह के साथ शुक्र समझ लें। शुक्र जो है ये अल्लाह की नेमत को अल्लाह की रजा के मुताबिक इस्तेमाल करना है। बस आज मैं आपको इतना ही कहूंगी, ये अच्छी, ये मैं लिख के भी भेज दूंगी ताकि आप इस पर सोचते रहें अच्छी तरह कल तक। शुक्र की तारीफ क्या है? शुक्र के मानी है अल्लाह की दी हुई नेमत को उसकी रजा के मुताबिक और उसकी रजा के खातिर इस्तेमाल करना, बस ये शुक्र। ज्यादा नहीं मैं डिटेल में जाती, वरना शायद मैं फिर कल सुबह तक बोलती रहूंगी। अच्छा जी, ये तो मैंने आपको अल्हम्दुलिल्लाह का एक ओवरव्यू दिया। अब जरा इसका फिजिकल एस्पेक्ट आप देखें, क्योंकि जो हमने अमल करना है ना कुरान पे, उसमें हमें फिजिकल एस्पेक्ट पता होना बड़ा जरूरी है। जब तक हमें समझ नहीं आती है ना फिजिकल बात, हम फिजिकल लोग हैं जी, हाथों पैरों वाले लोग हैं, मसल्स वाले लोग हैं, बड़े पेटों वाले लोग हैं, बड़े सरों वाले लोग हैं, तो जब तक हमें वो फिजिकल चीज नहीं ना समझ आती, हमें उसकी स्पिरिचुअल वैल्यू नहीं पता चलती। फिजिकल जो है ना अल्हम्दुलिल्लाह की, सिर्फ इस एक आवाज को पर अगर आप गौर करें, अगर आप कभी, आपने अरब को कभी अल्हम्दुलिल्लाह कहते हुए सुना हो ना, तो अक्सर आपको जो आवाज आती है वो होती है अल्हम्दुलिल्लाह। हम्द जो है ना वो सबसे बड़ा लफ्ज होता है इसमें, जैसे AL आप छोटा लिखें और HUM जो है वो कैपिटल लिखते हैं, अल्हम्दुलिल्लाह करके वो करते हैं। तो सिर्फ इस आवाज पे अगर आप गौर करें ना, तो ये एक जादुई आवाज है। आवाज की अरताश जो है और उसकी फ्रीक्वेंसी जो है उससे तो लोग आजकल बड़ी बीमारियों के इलाज कर रहे हैं और वल्लाहु आलिम क्या कुछ कर रहे हैं। और उस अरताश और फ्रीक्वेंसी से आप बहुत से इफेक्ट्स पैदा कर सकते हैं, वो फिजिकल इफेक्ट जो है। देखिए योगा में या हिंदू मत में जो है हम की आवाज जो है ना, हम जो करते हैं या ओम जो करते हैं, ये सबसे ऊंचा जो मंत्र है ये उनका वो वाला मंत्र है। अब वो हो सूरह फातिहा तो यकीनन नहीं जानते होंगे, या जानते होंगे तो हमें नहीं बताते, लेकिन उनका जो सबसे ऊंचा मंत्र है वो हम है, हम की आवाज है। और इस आवाज के साथ वो मेडिटेट करते हैं और वो गहरे जाते हैं अपने सबकॉन्शियस में और अनकॉन्शियस रियलिटी में, और वहां से वो काफी जबरदस्त चीजें मैनिफेस्ट करते हैं। खैर ये बिल्कुल इस्लाम से एक साइड पे बात मैं आपको बता रही हूं, क्योंकि मैं हम्द जो है उसका एक फिजिकल इफेक्ट आपको बता रही हूं। इनके बेसिकली 5 मंत्रा हैं, मंत्र हैं। जब ये एक जगह के ऊपर सोच रहे होते हैं और एक जगह पे ये मेडिटेट कर रहे होते हैं तो ये लम वम रम यम और फिर हम, और ये हम वाला जो मंत्रा है या मंत्र है ये गले में होता है, वहां पे जहां थायराइड होता है। तो बाकी सारे जो हैं ये नीचे से आ रहे हैं, सीने से आ रहे हैं, पेट से आ रहे हैं, नाफ से आ रहे हैं। तो ये सारे मंत्र जो हैं ये इस हम को फीड कर रहे हैं, क्योंकि हम जो है इसने आगे जाके सर के अंदर जो इनका पॉइंट है जिसको ये रूह कहते हैं, जो इनकी रूह है, ये उसको फीड करती है। अच्छा एक बात ये फिजिकल मैंने आपको बता दी हम का जो इफेक्ट है। दूसरा एक बड़ी जबरदस्त बात है, एक जापानी डॉक्टर हैं डॉक्टर मसारू इमोटो, ये मैं लिंक आपको भेज दूंगी। इनके बहुत सारा काम गायब कर दिया गया है नेट से, लेकिन इन्होंने मुख्तलिफ अल्फाज के और मुख्तलिफ फ्रीक्वेंसीज के असरात पानी पे देखे थे। पानी पे वो कोई टोन उसको सुनाते थे, या पानी से वो कोई बात करते थे, या पानी को किसी जगह पे रखते थे जहां पे लोगों की ऐसी फीलिंग्स होती थी, और फिर उस पानी को फ्रीज करके उस क्रिस्टल का स्ट्रक्चर ये स्टडी करते थे। तो हम के जो पानी के असरात हैं, हम की जो आवाज है उस पर बहुत रिसर्च हुई है, और ये असरात अभी तक स्टडी किए जा रहे हैं। जिस साइंटिस्ट ने एड्स का वायरस डिस्कवर किया है लेट 1970s में और उनको नोबेल प्राइज मिला था, वो वाटर मेमोरी पे रिसर्च कर रहे हैं। तो यहां मैं आपको इतना ही छोड़ दूंगी, ज्यादा आगे बात मैं नहीं लेके जाती, लेकिन वाटर मेमोरी जो है उसके वो असरात पे अब बकायदा रिसर्च पेपर्स छाप रहे हैं, मकाले छाप रहे हैं। और यानी हम तो हर बात पे अल्हम्दुलिल्लाह करते रहते हैं, लेकिन देखें आप इन लोगों को जिनको हम लादीन और बेदीन समझते हैं, ये इन आवाजों की और इन कलमात की जो असल है और इनके जो असरात हैं फिजिकल दुनिया में, साइंस की दुनिया में, ये उन पे रिसर्च कर रहे हैं, जबकि हम इस इलम और तहकीक से महरूम है। तो आज की बात मैं यहीं पे ख़त्म करूंगी। अल्हम्दुलिल्लाह जो है इस पे आपने गौर करना है, इसको आपने सोचना है, इसको आपने हर बात पे कहना सीखना है। और जब तक आप यकीन करें कि ये मैंने बहुत सालों के बाद सीखा है कि जब तक अल्लाह के हर अमर पे हमारे दिल से अल्हम्दुलिल्लाह नहीं निकलता, हमें कुरान की समझ नहीं आ सकती। कुरान तो मुसलसल हमसे बात कर रहा है, मुसलसल हमसे बोल रहा है कुरान, लेकिन उसकी जबान समझने के लिए, उसके दरवाजे खोलने के लिए, उसकी खिड़कियों में से झांकने के लिए जो मंत्र है ना, जो इसमें आजम है, जो चाबी है जिससे ये खुल जाएगा, वो है अल्हम्दुलिल्लाह। ठीक है जी, आज यहीं पे ख़त्म करते हैं। इंशाल्लाह कल सूरह फातिहा की डिटेल के साथ फिर मिलेंगे। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।